यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्कनुहुँदै भारतका राष्ट्रपतिसँग आजै नयाँ दिल्लीमा भेटवार्ता। राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने। इजरायली सेनामाथि हमासद्वारा युद्ध अपराधको आरोप। र विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत वेस्ट इण्डिजमा हुने खेलमा सन्दीप लामिछानेले खेल्ने। अब समाचार विस्तारमा। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ। नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मूसँग आज भेट गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री दाहालबीच नेपाल भारत बीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहाल हिजो साँझ भारतका प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो। शपथ ग्रहणपछि उहाँहरूबीच भेटवार्ता भएको थियो। सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकामा मोदीलाई बधाई दिनुका साथै उहाँको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतका नवनियुक्त संघीय मन्त्री एस जयशंकरले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशंकरलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ़ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल भोलिदेखि स्विजरल्याण्ड र जर्मनीको भ्रमणमा जानुहुने भएको छ। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 उच्चस्तरीय सत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल स्विजरल्याण्डको जेनेभा जान लाग्नु भएको हो। राष्ट्रपति पौडेलले जेठ 31 गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसद सुरेश कुमार आले मगरले बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको भन्दै बजेट कार्यान्वयनमा प्रशासनिक क्षेत्र इमान्दार हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद आनन्द प्रसाद ढुंगानाले प्रदेशमा राजनैतिक अस्थिरता बढ़ेको भन्दै जनताको अपेक्षा अनुसार शासन, विकास र सेवा प्रवाहका काम हुन नसकेको बताउनुभयो। सांसद तुलसा कुमारी दाहालले जलवायु परिवर्तनले मुलुकमा गम्भीर असर पुर्याएको भन्दै अनुकूलताको लागि स्थानीय तहको सहभागिता वृद्धि गर्न र कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद गोमादेवी तिमिल सिन्हाले जेठ महिनाको मध्यतिर आएको हावाहुरीले कृषि उपजमा क्षति पुर्याएको भन्दै पीड़ित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसद राधेश्याम पासवानले मुलुकमा लोकतन्त्र आए पश्चात राज्यको समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मजबूत बनेको बताउनुभयो। सांसद नारायण दत्त भट्टले प्राप्त उपलब्धिको रक्षाका लागि सबै दलहरू एक ठाउँमा आउनुपर्ने भन्दै विवाद र मनमुटावलाई आपसी छलफल समझदारीबाट टुंग्याउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकले मुलुकमा बेरुजु बढ़दै गएकोले आर्थिक अनुशासन र वित्तीय अनुशासन कायम गर्न पुराना बेरुजु असूल उपर गरी समयमा फर्स्युट गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयमा प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न र आवश्यक कर्मचारी थप गर्न व्यवस्थापन सर्वेक्षण गर्न गराउन पनि निर्देशन दिएको छ। यसै गरी बैठकले कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय भाड़ामा रहेकाले यस्ता अभिलेखहरू संरक्षण गर्न चुनौती हुने हुँदा कार्यालयलाई यथाशीघ्र सरकारी भवन उपलब्ध गराउन पनि निर्देशन दिएको छ। यसै गरी बैठकले पोखरा र भैरहव अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन नसकेको तथा निर्माण पक्षहरूमा त्रुटिहरू रहेको भन्ने सम्बन्धमा समितिले दुईवटा टोली बनाई स्थलगत अध्ययन भ्रमण गर्ने पनि निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ। केही बेरमा बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यही जेठ 16 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कंग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लाग्नु भएको हो। गत असोज 20 गतेका दिन प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा हमास समूहले अपहरण गरी बन्धक बनाइएको भनिएका कञ्चनपुरका विपिन जोशीका परिवारजनसँग नेपालका लागि इजरायली राजदूत नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। नेपालका लागि इजरायली राजदूत हनान गोडेर तथा स्टुट नेगेब कलेजका अध्यक्ष सहितको टोलीले गैराती कञ्चनपुरको महेन्द्रनगर स्थित विपिन जोशीको घरमै पुगेर परिवारजनलाई भेटेर सान्त्वना दिनुभएको छ। विपिनको खोजी कार्य गरी सकुशल रिहाईका लागि इजरायल सरकार निरन्तर लागिरहेको जनाउँदै छिट्टै विपिन घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताउनुभयो। विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य जस्तै मानेकोले चिन्तित नहुन विपिनका परिवारजनलाई राजदूत हनान गुडेरले अनुरोध समेत गर्नुभयो। भेटवार्ताका क्रममा विपिन जोशीका बुवा महानन्द जोशी, आमा पद्मा देवी जोशी, बहिनी पुष्पा जोशी सहितका परिवारजनले विपिनको अवस्था पत्ता लगाई सकुशल रिहाईका लागि अनुरोध गर्नुभएको छ। रेडियो नेपालले हिजोदेखि बाजुराबाट एफएम रिले प्रसारण शुरू गरेको छ। बढीमालिका नगरपालिका वडा नम्बर 7 काला जगरा पोर्खेगढ़ीबाट एफएम ब्याण्डको 98 मेगाहर्जमा परीक्षण प्रसारण शुरू गरेको हो। काला जगरामा रहेको नेपाल टेलिकमको रिपिटर टावरसँगै रेडियो नेपालको एफएम रिले स्टेशन स्थापना गरी 500 वाट क्षमताको ट्रान्समिटर जडानका साथ प्रसारण शुरू गरिएको हो। देशको 100% भूभागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप उक्त एफएम रिले स्टेशन स्थापना गरी प्रसारण शुरू गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताउनुभयो। प्रारम्भिक अध्ययन अनुसार उक्त रिले प्रसारणबाट बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बजाङ, बैतडी तथा छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका धेरै स्थानमा रेडियो नेपालको प्रसारण स्पष्ट सुन्न सकिनेछ। सरकारले राष्ट्रिय परिचय पत्रलाई राहदानीसँगै नागरिकले लिने विभिन्न सेवासँग जोड्ने तयारी गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले परिचय पत्रलाई सामाजिक सुरक्षा भत्ताका लागि पनि अनिवार्य गर्न लागेको हो। संवाददाता कल्पना दाहालको रिपोर्ट।
यसअघि राहदानीका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचय पत्र अबदेखि सामाजिक सुरक्षामा पनि लागू गर्ने सरकारले तयारी गरेको छ। सामाजिक सुरक्षा भत्ता लिनेहरूमा दोहोरोपन देखिएको, मृत्यु भएका व्यक्तिहरूको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको जस्ता कारण देखाउँदै राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा अनिवार्य परिचय पत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो। राष्ट्रिय परिचय पत्र विभागका निर्देशक मुकेश कुमार केसरीले ज्येष्ठ नागरिकको परिचय पत्र बनाउन वडा स्तरबाट नै विवरण संकलन र नवीकरण शुरू गरिएको जानकारी दिनुभयो।
हामीले पहिलो काम चाहिँ सामाजिक सुरक्षा भत्तासँग हामी जोड्दैछौँ। है साउने गतिदेखि के जिल्लामा चाहिँ हामीले पाइलटको रूपमा व्यक्तिले सामाजिक सुरक्षाको नवीकरण गर्दाखेरि राष्ट्रिय परिचय पत्र प्रणालीबाट गर्ने भनेर हामीले त्यसरी सुरु गर्न लाग्छौँ। हामीले सिधासाहरूलाई के भनेको छौँ भन्दाखेरि वृद्ध नागरिकहरूलाई सदरमुकामसँग अथवा पालिकासँग बोलाउने काम नगरौँ, वडा वडामा गएर हाम्रो टोली पठाएर उहाँहरूको विवरण संकलन गर भनेर हामीले शुरू गरिसकेका छौँ। 20 गते नै निर्णय गरेर हामीले 100 जना भन्दा बढी मान्छेलाई हामीले पठाइसकेका छौँ।
राष्ट्रिय परिचय पत्रको उपयोगिता बढाउन विभिन्न सेवासँग जोड्ने र आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचय पत्र बोकेपछि नागरिकता लगायतका अन्य कागजात बोक्नु पर्दैन। विभिन्न सेवाहरू जस्तै सामाजिक सुरक्षा भत्ता पाउन, कार्ड नवीकरण गर्न, बैंक खाता खोल्न, सिम कार्ड लिन, लाइसेन्स लिन, स्वास्थ्य बीमा गर्न, आन्तरिक राजस्व भुक्तानी लगायत सेवाहरू लिन राष्ट्रिय परिचय पत्रको प्रयोग गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र बोकिसकेपछि अन्य परिचय पत्र बोक्नु नपर्ने निर्देशक केसरीले जानकारी दिनुभयो।
अरू कुनै पनि कार्ड नदिने हामी नागरिक लाइसेन्स के छ भन्दाखेरि एउटा सर्भिस कार्ड चाहिँ दिने, जस्तै प्यान कार्ड पनि बोक्नु भएको छ, ड्राइभिङ लाइसेन्स पनि बोक्नु भएको छ, स्वास्थ्य बिमाको कार्ड बोकिराख्नु भएको छ, सामाजिक सुरक्षाको कार्ड, पेन्सनको कार्ड बोकिराख्नु भएको छ। एउटा व्यक्तिसँग नागरिकता हुन्छ, त्यो बाहेक एउटा सर्भिस कार्ड हुन्छ, त्यो बाहेक अरू कुनै पनि कार्ड चाहिँ व्यक्तिले चाहिँ पाउनु हुँदैन। नागरिकता बोक्नै परेन, एकचोटि वान टाइम आइडेन्टिटीको लागि मात्र हो। त्यो बाहेकको राज्यबाट प्रवाह हुने सबै जस्तो सेवा चाहिँ राष्ट्रिय परिचय पत्रबाट पाउने गरी हामीले प्रक्रिया अगाडि बढाउँछौँ।
राष्ट्रिय परिचय पत्रका लागि हालसम्म 1,49,00,000 व्यक्तिको विवरण संकलन गरिएको, 37,54,000 कार्ड छपाई गरिसकिएको र 6,30,000 नागरिकले परिचय पत्र कार्ड प्राप्त गरिसकेका छन्। सेवा प्रवाह छिटो छरितो र आधिकारिक बनाउन सरकारले राष्ट्रिय परिचय पत्रको प्रयोगलाई बढ़ाउन लागे पनि विवरण बिग्रदा सच्याउन झन्झट हुने, ज्येष्ठ नागरिकलाई परिचय पत्र बनाउँदा हुने शास्ति जस्ता समस्यालाई ध्यान दिई सेवा बढ़ाउन जरूरी छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली सेनाले नुसरात शरणार्थी शिविरमा रक्तपातपूर्ण आक्रमण गरेको भन्दै जटिल युद्ध अपराधको आरोप लगाउनु भएको छ। उक्त आक्रमणमा 3 जना बन्दी मारिएका मध्ये 1 जना अमेरिकी नागरिक रहेको र अन्य 4 जना बन्दी मुक्त गरिएको हमासले जनाएको छ। इजरायली सेनाले शनिबार गरेको उक्त आक्रमणमा परि ज्यान गुमाउनेको संख्या 200 पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृतक मध्ये 64 जना बाल बालिका रहेका र 700 भन्दा बढ़ी प्यालेस्टिनीहरू घाइते भएका छन्। इजरायलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ। इजरायली युद्ध मन्त्री परिषदका मन्त्री बेन्नी गान्टजले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारबाट बाहिरिँदै गाजा युद्ध असफल भएको आरोप लगाउनु भएको छ। साथै उहाँले इजरायलमा नयाँ चुनावको लागि आह्वान समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। अक्टोबर 7 यता इजरायली आक्रमणमा परि गाजामा 37,084 प्यालेस्टिनीको मृत्यु भइसकेको छ। र आईसीसी T20 विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत वेस्ट इण्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानद्वारा आज जारी विज्ञप्तिमा वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेश विरूद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ। सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन्। क्यानले यसअघि यही जेठ 2 गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको थियो। उच्च अदालत पाटनको फैसला बमोजिम बलात्कार मुद्दामा सफाई पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरेको थियो। विश्वकप क्रिकेट 2024का खेल अमेरिका र वेस्ट इण्डिजमा भइरहेका छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्कनु हुँदै भारतका राष्ट्रपतिसँग आजै नयाँ दिल्लीमा भेटवार्ता। राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने। इजरायली सेनामाथि हमासद्वारा युद्ध अपराधको आरोप र विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत वेस्ट इण्डिजमा हुने खेलमा सन्दीप लामिछानेले खेल्ने। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।